छोटी बहन चाचा के घर ब्याही हुई है और इससे छोटी हमारी बरादरी में, और मेरी शादी अपने मामू के घर हुई है। मुझसे छोटे भाई के चाचा के घर और सबसे छोटे भाई की फैमिली से बाहरी शादी हुई है। इन सब की कहानियाँ अलग अलग लेकिन बहुत ही दिलचस्प और नशेब फराज लिए हुए हैं। अगर आपने कहा तो सबकी कहानियाँ आपको सुनाऊंगी, बल्कि बहन भाइयों की अम्मी की कहानी भी बहुत दिलचस्प है, लेकिन आज मैं अपनी कहानी सुनाऊंगी। आप शायद जानते ही होंगे कि घर में सबसे बड़े बच्चे को सबसे ज्यादा अहमियत और सबसे छोटे को सबसे ज्यादा लाड किया जाता है। हो सकता है हर जगह ऐसा ना होता हो, लेकिन हमारे यहाँ तो ऐसा ही था। हमारी जमीनें गांव से कुछ दूर थी और फसलों की कटाई और बिजाई के मौके पर ज्यादातर घरों की खवातीन डेरे पर ही मुंतकिल हो जाती। इसी तरह हमारी अम्मी भी डेरे पर रिहायशी इख्तियार कर लेती ताकि हमारे अबू और काम वाले अमले को खाने का मसला ना हो। जमीनों पर दो कमरे, बरामदा, चूल्हा, नलका सब कुछ मौजूद था। इस अरसे में घर की जिम्मेदारी मेरी बड़ी बहन के सर आ जाती, जो इस वक्त हमें बहुत सख्त और जालिम लगती। अब मेरे ख्याल वो नहीं रहे, छोटी छोटी बात पर मुझे डांटती और सारा दिन घर के छोटे छोटे काम मुझसे ही करवाती। और इसके अलावा छोटे भाई को सारा सारा दिन उठाए रखना भी मेरी ही जिम्मेदारी थी, क्योंकि मुझसे बड़ी बहन मेरी नानी अम्मा के साथ रहती थी तो सारा ऊपर का काम मैं ही करती। मेरी बड़ी बहन सहन की लपाई करने के लिए घोड़ों की लेद इकट्ठी करने के लिए भेज देती, और जब अचार डालने का दिल करता तो डेले तोड़ने के लिए कब्रिस्तान भी मुझे ही जाना पड़ता। आपको बताती चलूं कि डेलों के पौधे सिर्फ कब्रिस्तान में ही थे, मुझे बहुत डर लगता और अपनी बहन का भी बहुत गुस्सा आता।
जब अम्मी घर आती और मैं इनसे शिकायत लगाती तो वो भी कहती कि घर में छोटी तुम ही हो तो ऊपर के काम अब तुम्ही को करना होंगे। मुझे ये सारे काम और छोटा होना बहुत बुरा लगता, लेकिन अब सोचती हूँ कि काश छोटी ही रहती, क्योंकि मैं नहीं जानती थी कि दुख और परेशानियाँ भी इंसान के साथ ही जवान हो जाते हैं। हमारे गाँव में प्राइमरी स्कूल ही था तो मैंने सिर्फ 5 जमातें ही पढ़ी। शुक्र है मुझे लिखना पढ़ना आ गया था, क्योंकि मुझे रिसाले पढ़ने का बेहद शौक था जो आज भी कायम दायम है। मेरा दादिहाल 20 मिनट के वॉक पर था और हम बहन भाई अक्सर चले जा रहे थे। एक रोज जब मैं 2 दिन अपनी दादी के घर रहकर वापस आई तो मामू का घर जो करीब ही था वहाँ बताशे बांट रहे थे। बताशे खाने के बाद पूछा कि ये किस खुशी में बांटे जा रहे हैं। सब मने शेज अंदाज में हंसने लगे और फिर बताया कि ये मेरे ही मंगने के बताशे हैं जो आज ही मुझसे 20 साल बड़े मेरे कजन से तय हुई है। मेरी इस वक्त बहुत अजीब सी कैफियत थी, मैंने अपने कजन के बारे में कभी इस अंदाज से नहीं सोचा था। मैं बताती चलूं कि मेरी ममानी अल्लाह बख्शे काफी सख्त थी और मुझे लगता था कि जैसे वो मुझे पसंद नहीं करती, और वक्त ने साबित किया कि मेरा ख्याल गलत नहीं था। और फिर 19 साल की उम्र में अपने से 20 साल बड़े कजन से शादी हो गई। ससुराल आकर पता चला कि बड़ी बहन के छोटे छोटे काम जिन्हें मैं बहुत मुश्किल समझती थी कुछ भी नहीं थे। एक लड़की का असल इम्तिहान तो ससुराल जाकर ही होता है। मैंने थोड़ा बहुत तो पहले भी सुन रखा था, लेकिन शादी के बाद अंदाजा हुआ कि वो सारी बातें सच ही थी। मेरे शोहर अपने ही गाँव की एक बेवा खातून से मोहब्बत करते थे और अक्सर वहीं पाए जाते। मैंने इस मामले पर काफी सोच विचार की और छोटी उम्र में ही इस बात का अंदाजा लगा लिया कि जितना इस बात को उछालूंगी इतना ही ये उलझेगा और मेरे शोहर को जो एक लिहाज और मुरव्वत है वो भी खत्म हो जाएगा। तो मैंने इस सारी सूरत हाल को खामोशी से सहने का फैसला कर लिया। मैं कभी अपने शोहर से लड़ाई नहीं करती थी, अपने मामू और ममानी का बहुत ख्याल रखती। मामू तो मुझे बहुत पसंद करते थे, लेकिन ममानी हमेशा जली कड़ी सुनाती रहती, लेकिन मैंने कभी पलट कर जवाब नहीं दिया। मैंने फाइनेंशियली भी काफी मसाइल का सामना किया, हांडी बनाने लगती तो प्याज नहीं और कभी तो घर में सब्जी मौजूद नहीं होती थी। मेरी सास कहती अपने शोहर से कहो हम क्या करें, अब शोहर घर आए तो कहूँ। खैर मैं चुपचाप अपनी माँ के घर से जाकर ले आती। सब्जी ना होती तो अम्मी से सालन मांग कर लाती और कभी टमाटर, प्याज, नमक, मिर्चें वगैरह। मैं अम्मी के घर से लाया सालन अपने सास ससुर को दे देती और खुद अचार से खा लेती। ऐसा नहीं था कि हम गरीब थे, मसला ये था कि जो भी होता मेरे शोहर के पास होता और वो अक्सर ही हमें 2-2 दिन भूल जाते। इसी दौरान मेरी एक बेटी पैदा हुई। मेरी बेटी जरा सांवली थी तो मेरी सास ने फौरन कहा कि मैं तो इस काली कलौटी को कभी ना उठाऊं, और इन्होंने जो कहा इसे आखिर तक निभाया। अल्लाह बख्शे हिना को, यानी अपनी पोती को, कभी प्यार से ना बुलाया। मेरी बेटी ने होश संभालते ही ये सब महसूस कर लिया था और इसका हल इसने ये निकाला कि हमेशा ननिहाल ही रही, अपनी खालाओं, मामू और नानी की बेहद लाडली रही। मेरी जिंदगी में पहली सुकून की घड़ी तब आई जब एक रोज मेरा शोहर घर से निकल रहा था तो मेरी बेटी ने कहा कि अबू आप इस औरत के घर क्यों जाते हैं, मुझे बिल्कुल अच्छा नहीं लगता। वो दिन और आज का दिन मेरा शोहर पलट के इसके औरत के घर नहीं गया। और अब तो वो इस दुनिया में भी नहीं रही। बेटी के बाद मेरे दो बेटे पैदा हुए। मेरी सास ने किसी बात पर हमसे बहुत झगड़ा किया और हमें घर से निकल जाने को कहा। हम दोनों बच्चों के साथ मेरी अम्मी के घर चले गए। बच्चों का सारा खर्चा तो पहले भी वही उठाते थे, अब तो हम भी वहीं जा बैठे थे। हम काफी अच्छा वहां रहे, फिर लोगों ने बीच में पढ़कर हमें वापस घर भेजा। फिर मेरे देवर और मेरे छोटे भाई की किसी बात पर काफी सख्त लड़ाई हो गई और दोनों ने एक दूसरे को डंडों से पीटा और मेरे देवर के साथ पर काफी चोटें आई। बात बहुत बढ़ गई और मेरे शोहर ने मुझे फैसला सुना दिया कि मैके और ससुराल में से एक को चुन लो। मैंने काफी सोचा और एक रवायती मशरकी लड़की की तरह वापस मैके जाने के बजाय इसी घर में रहने का फैसला कर लिया। मेरे शोहर ने कहा कि बच्चों में से भी कोई इधर नहीं जा सकता। मेरे दिल पर तो जो बीती सो बीती, हिना के लिए वो 2 साल इंतहाई मुश्किल गुजरे। वो दिन रात रोया करती और मैं हवाओं से पूछती कि मेरे छोटे लाडले भाई का क्या हाल है, लेकिन कुछ कर नहीं सकती थी। ये मुश्किल हमने 2 साल झेली और फिर कुछ करीबी रिश्तेदारों और मेरे मामों के बहुत कहने पर हमें आने जाने की इजाजत भी मिल गई। मुझे हर तरह की तकलीफ और दुख के बावजूद अपने शोर से बहुत मोहब्बत थी और है। मेरी और मेरे बच्चों की हर ख्वाहिश मेरे भाइयों और अम्मी अब्बू ने पूरी की। एक रोज मेरा बड़ा बेटा दुआ मांग रहा था कि ऐ अल्लाह मेरे मामू को बड़ी सी गाड़ी दे दो, और मैंने पूछा कि अपने लिए भी मांग लो, तो कहने लगा कि अल्लाह इन्हें देगा तो वो हमारी ही होगी। मुझे इस मासूम बच्चे की बात बहुत गहरी लगी। इसी तरह वक्त गुजरता रहा और मेरी सास बहुत बीमार रहने लगी। इनकी दूसरी दोनों बहुएं इनकी भतीजियां भी हैं, लेकिन कोई करीब ना आया। मैंने दिन रात इनकी खिदमत की, हर तरह की गंदगी साफ की और आखिर में तो इनके कमरे में ही सोती। आखिर दिनों में जब इन्हें अस्पताल दाखिल करवाने इस्लामाबाद ले जा रहे थे तो अपनी बेटियों के बजाय इन्होंने जिद की कि मैं ही इनके साथ चलूँ। फिर आखिर दिनों में इनकी जुबान बंद हो गई थी, लेकिन बहुत मोहब्बत से मेरी तरफ देखती और मुझे यूं लगता जैसे कुछ कहना चाहती हूँ, और फिर वो चल बसे। इनके जाने के कुछ ही अर्सा बाद मेरे मामों भी बीमार हो गए। मैंने इनकी खिदमत में भी कोई कसर उठा ना रखी और फिर इनका वक्त भी पूरा हो गया। इनके जाने के बाद मेरी बेटी ने इन्हें ख्वाब में देखा कि वो एक बहुत ही खूबसूरत बाग के किनारे खड़े हैं। मेरी बेटी के पूछने पर उन्होंने बताया कि बाग तो खास तौर पर रेहाना के लिए बनाया गया है। मेरी आंखों में आंसू आ गए। सच है, आपका कोई भी नेक अमल कभी जाया नहीं जाता, आपको खुदा इसका अजर देता है। मैंने अपनी जिंदगी में बहुत तंगी देखी, बहुत बातें सुनी और बहुत मुश्किलात सही, लेकिन मैंने सब्र शुक्र से वक्त गुजारा। मेरी बेटी ने एमए करने के बाद बहुत अच्छी जगह नौकरी की और इसकी बहुत अच्छी जगह शादी हो गई है। मेरे बड़े बेटे ने मुकाबले का इम्तिहान दे रखा है और छोटा अभी कॉलेज में है। मेरी दुआ है अल्लाह इनको आला मकाम तक पहुंचाए और मैं इसी तरह फख्र से सर उठा के जी सकूं। मैंने अपनी जिंदगी में यही सीखा है कि कितनी भी मुश्किलें आए, सब्र का दामन कभी हाथ से ना छोड़ें और अपने बुजुर्गों का हमेशा ख्याल रखें। और सबसे बड़ी बात ये कि हमेशा खुदा का शुक्र अदा करें, क्योंकि जब आप चारों तरफ देखें तो आपको ऐसे बहुत से लोग नजर आएंगे जिनकी जिंदगी आपसे कहीं ज्यादा दुश्वार होगी।
तो सामिन, कितनी अच्छी ये कहानी थी। और ये सोचिए कि एक छोटे से गांव में एक लड़की जिसकी अपनी उम्र भी कम थी, क्योंकि इससे बहुत फ़र्क पड़ता है कि 19 साल की बच्ची की शादी आप उसे दुगनी उम्र के किसी शख्स से कर दें। लेकिन मैं ये कहूँगी कि दानिशमंदी जो थी रेहाना को पता है, जिस तरह जो उन्होंने फ़ैसले किए और खामोश रहीं और अपनी और अपने ख़ानदान की इज्जत का ख्याल रखा। लेकिन रेहाना, अब आप सोचें तो क्या आप समझती हैं कि रहना आप हमारे साथ है ना? आवाज़ आ रही है आपको मेरी?
हाँ जी, हाँ जी आ रही है।
तो अब जब आप अपनी कहानी सुन रही हैं और आप सोचें कि क्या आपको पहले से अपने शौहर से करना चाहिए था एतराज़ या प्रोटेस्ट कि भाई आप क्यों जाते हैं किसी और औरत के घर बीवी के होते हुए, तो वो आपने सही किया उस वक्त कि आप खामोश रहें और इतने साल अजियत क्यों उठाए?
ये था ना, कुछ लोग होते हैं उनका माइंड कुछ और तरह का होता है, उनको उनकी गलती का एहसास चला है ना, तो वो समझते हैं कि ये गलत काम है जो मैं कर रहा हूँ, और वो समझते थे जो मैं कर रहा हूँ मैं बेहतर कर रहा हूँ। ना माँ की कोई होती थी हिम्मत उनसे कुछ कहने की, ना बाप की होती थी, ना मैं कहती थी अगर ये घर आए और मेरी दरानियाँ जठानियाँ जो हैं उनके सामने मैं इनसे पूछूं कि कहाँ थे क्यों नहीं आए, तो वो फिर मेरी बेइज्जती करेंगे, तो मैं ये बर्दाश्त नहीं करती थी।
अच्छा।
हाँ, अक्सर वो मुझसे कहती थी कि कमाल है, हमने आज तक ऐसी औरत नहीं देखी कि 10 दिन 15 दिन मियाँ घर ना आए, तो जब घर आए तो पानी लेके खड़ी हो जाए, कपड़े ले आए, खाना ले आए, तुमने पूछे कभी नहीं एक साथ है।
तो
अल्लाह मियाँ ने
डिग्निटी आपकी का एक तरह से यही उसका हल था कि आप बगैर कुछ कहे। अच्छा, मुझे जो बात बहुत अच्छी लगी, आपने अपनी बच्ची को आला तालीम दिलवाई, आपकी बेटी पढ़ी लिखी, बेटे तो हैं ही, जाहिर उन पर तो एतराज़ नहीं होगा, लेकिन क्या बेटी की तालीम पर भी ससुराल वालों को एतराज़ था, किसे ना पढ़ाएं?
नहीं, उसके अब्बू कहते थे कि मैट्रिक तक पढ़ के सना वो पढ़ाई अपनी खत्म कर दे, इतना ही काफी है।
अच्छा,
डरते थे ना इस बात से, अक्सर लोग जेहन में होती है, अगर मैं अच्छे काम नहीं कर रहा हूँ तो मेरी बेटी है, खुदा ने खास था इसके साथ कोई बुरा ही ना हो,
अच्छा
तो उनका माइंड ये नहीं था कि ये पढ़े।
अच्छा,
तो ये सिर्फ उसकी खाला की हिम्मत है, इसको पढ़ाना है और हर हाल में पढ़ाना है।
और हिना ने पढ़ के भी दिया और हिना अच्छी बच्ची भी, ये काम भी बहुत अच्छा कर रही है। हाँ, मैं सुनने वालों को बता दूं कि ये कहानी हिना ही की आवाज़ में थी, इनकी बेटी की, और रूबी की हमने तस्वीर भी वो लगाई है कि रूबी की पुश्त नज़र आ रही है और गालबन कपड़े धो के इन्होंने लॉन में सुखाए हुए हैं। तो रूबी, आपकी ज़िंदगी अब कैसी है जब आप सोचे हम
अल्लाह
ज़िंदगी?
का शुक्र है अब बेहतर है। बहरहाल मैं ये कहती हूँ कि अभी तक हमारा घर जो है वो नामुकम्मल है, हम अम्मी अबू के घर में रहते हैं।
अच्छा, असल में आपका जो नाम है रेहाना, क्योंकि आपका निक नेम रूबी है और आपसे हम कल इसी तरह बात करते रहे तो मेरे मुंह पे चढ़ हुआ, लेकिन बहरहाल रेहाना साहिबा जो हैं इस वक्त इस्लामाबाद से हमारे साथ हैं। हमने आपके गांव का नाम नहीं लिया है तो, क्योंकि आप चाहती नहीं थी। तो क्या सबक देना चाहेंगी आप अपनी ज़िंदगी से उन लड़कियों को जो सुन रही हैं इस कहानी को, और बल्कि ख़ानदानों को? रेहाना, मेरे ख्याल है रेहाना का फ़ोन कट गया। अच्छा, हमारे पास कोई अगर कॉलर्स हैं तो हम उनको ले लेते हैं। आप नंबर नोट कर लीजिए, 0800-707-789, ये हमारा टोल फ्री नंबर है। और क्या तो वो ज़माना था कि कॉल्स की लाइन लग जाती थी जब प्रोग्राम 10 बजे होता था। अब तक समझ में नहीं आया कि 8 बजे प्रोग्राम करने से लोगों को या तो वो नाराज़ हो गए या वो ये समझ लगे कि अब ये प्रोग्राम रिकॉर्डेड होता है। तो एक ले दे के हमारे बेचारे मुरीद खान हैं जो दाऊद खेल से आ जाते हैं। जी मुरीद खान, सलाम अलैकुम। बल्कि शायद उनके भी फ़ोन कर दिया, मुझे टोन ऐसी सुनाई दे रही है। तो चलिए मिलाने की कोशिश करते हैं। इस दौरान हम जब तक रेहाना को और अपने सुनने वालों को मिला रहे हैं, हम प्रोमो सुन लेते हैं। हमारा ये वो प्रोमो है जिसमें आपको कहानियों के इम्पेक्ट का कुछ अंदाज़ा होगा, हम जो कहानियाँ करते हैं। जी सुनिए। तो समय मेरा नाम शहनाज अजीज़ है, मैं वॉइस ऑफ अमेरिका के उर्दू सर्विस के प्रोग्राम मेरी कहानी की मेज़बान हूँ। जब आप किसी कहानी के इम्पैक्ट की बात करें तो ये फ़ैसला करना मुश्किल होता है कि फ़र्द की बात करें, किसी इदारे की, या मुआशरे पर मजमूई असर की। इन कहानियों की वजह से बहुत से गरीब बच्चे अब बेहतरीन स्कूलों और यूनिवर्सिटियों में पढ़ रहे हैं, बहुत से लोगों का इलाज हुआ है, बहुत से ऐसे नाबीना अफराद दोबारा देखने के अहल हो गए जिन्हें कम खर्च सर्जरी की ज़रूरत थी, और बहुत से घरों में फाकों की जगह खुशहाली ने ले ली। ऐसी ही कहानी दादू के एक गाँव के इमदाद अली गोपांग की है। इमदाद को जवानी में ब्लड कैंसर हो गया, इलाज के पैसे नहीं थे और इस मर्ज में मुस्तकिल दवा खाने की ज़रूरत होती है। जब घर में फाके होने लगे तो इमदाद ने अपनी कहानी हमें भेजी। एक मेहरबान डॉक्टर ने यह कहानी सुनी और उन्होंने इमदाद के लिए ताहयात दवा का बंदोबस्त कर दिया। ऐसी ही कहानी पंजाब के एक गांव के नाबीना मजदूर फलक शेर की भी है। उनके बच्चे बमुश्किल रूखी रोटी खाने के अहल होते थे। फलक शेर ने एक बहुत ही दर्द मंदी वाली बात लिखी। उन्होंने लिखा कि जब मैं एक बेहतरीन ज़िंदगी का ख्वाब देखता हूँ तो सोचता हूँ कि काश मेरे घर में एक गाय होती ताकि मेरे बच्चे हर रोज़ रोटी रूखी खाने के बजाय गाय के दूध से रोटी खा सकते। एक अजनबी शख्स ने कहानी सुनी, उन्होंने फलक शेर को ना सिर्फ एक गाय बल्कि उसका एक बच्चा भी तोहफे में दे दिया। गिलगित के एक गाँव में शाह जमान नामी नौजवान ने एक छोटा सा स्कूल शुरू किया क्योंकि गांव में बच्चों का कोई भी स्कूल नहीं था। उस स्कूल का आगाज 2 छोटे-छोटे कमरों से हुआ, बगैर छत के और बगैर दरवाजों के। चंद साल तक स्कूल चला, बच्चे आते भी थे, फिर इमारत खस्ता होकर बिल्कुल गिरने लगी तो स्कूल बंद करना पड़ा। شاہ زمان نے اپنی کہانی بھیجی کہ انہیں اگر اتنے پیسے مل جائیں کہ وہ اسکول کی مرمت کرا سکیں۔ خیبر پختونخوا کی ایک سیاسی رہنما نے یہ کہانی سننے کے بعد شاہ زمان کو اتنی رقم عطیے میں دے دی کہ اسکول کی نہ صرف چھت اور دیواریں بن گئی بلکہ ہیٹنگ کا بندوبست بھی ہو گیا، اور حال ہی میں شاہ زمان کو اقوام متحدہ نے ان کے کام کی وجہ سے ایک اعزاز بھی دیا ہے۔ اس سے بھی بڑا امپیکٹ فاٹا کے ایک اسکول پر ہوا۔ غلام حبیب نامی ایک نوجوان نے اپنے گاؤں عنایت گلی میں اسکول کھولنے کا عزم کیا۔ اسکول شروع ہوا لیکن فنڈز نہ تھے۔ انہوں نے اپنی کہانی بھیجی خوبصورت تصویروں کے ساتھ۔ بچے پھٹے پرانے کپڑوں میں اسکول میں پڑھ رہے ہیں، اور جب یہ کہانی نشر ہوئی تو بقول غلام حبیب کے ان کا ہر خواب حقیقت میں بدل گیا، کیونکہ وہ کہتے ہیں کہ ان پر ڈونیشنز کی بارش ہو گئی اور اسکول میں بچوں کی رجسٹریشن چند ایک بچوں سے بڑھ کر ہزاروں تک پہنچ گئی۔ اب غلام حبیب ایک یتیم خانہ بنا رہے ہیں۔ معاشرے پر اثر کی بات کریں تو ایک چھوٹے سے گاؤں سے ایک شخص نے ہمارے لائیو شو میں کال کر کے بتایا کہ میرے گاؤں کے امام صاحب ہر جمعے کی نماز کے بعد نمازیوں کو تلقین کرتے ہیں کہ وہ وائس آف امریکہ کی اردو سروس سے پروگرام میری کہانی سنیں، کیونکہ یہ پروگرام انسانیت کا درس دیتا ہے جو مذہب دیتا ہے۔ تو میرے خیال میں مجھے اپنے پروگرام کے لیے اس سے بہتر انڈورسمنٹ آج تک نہیں مل سکی۔ ہمیشہ خوشی ہوتی ہے جب سنتی ہوں یہ باتیں اور یہ کہانیاں۔ شاہ زمان کا سوچ رہی تھی، ہر دفعہ جب یہ پرومو سنتی ہوں تو سوچتی ہوں شاہ زمان کو ایک بار پھر بلایا جائے۔ بہت ہی خوش تھے وہ جب وہ ایوارڈ لے کر آئے، کال بھی کی انہوں نے ہمیں۔ تو جلدی شاہ زمان کو کسی پروگرام میں بلائیں گے۔ ان کا پروگرام بہت آگے بڑھ گیا ہے بچوں کو پڑھانے کا۔ انہوں نے کئی بچوں کو اسکالرشپس دیں جو کہ اب باہر تعلیم حاصل کر رہے ہیں اچھے اچھے اداروں میں۔ تو ہم یہ سب کہانیاں تو سنیں گے ہی، لیکن ریحانہ مجھے معلوم نہیں کہ آ چکی ہیں یعنی پروگرام میں۔ سعدیہ ریحانہ ہے؟ اچھا، ریحانہ ہمارے ساتھ ہیں، اور ہمارے ساتھ ایک کالر بھی ہیں ڈی جے خان سے، نصر اللہ صاحب۔ جی نصر اللہ صاحب، نصر اللہ، اچھا ان کا فون ڈراپ ہو گیا۔ مرید خان ہے ہمارے ساتھ۔ جی مرید خان، مرید خان،
عرض کر رہا ہوں، یقین کریں کہ جب تک آپ کا پروگرام نہ سنوں نا تو چین بھی نہیں آتا، کوئی عادت سی پڑ گئی ہے۔ میں یہ کہتا ہوں کہ ہم بھی چار بیٹیوں کے باپ ہیں، ہماری بیٹی شادی شدہ ہیں، بچوں والی ہیں، تو ریحانہ کی کہانی سن کر مجھے صحیح مصر کی عورت یاد آئی کہ اصلی جو ہے نا عورت مصر کی عورت اسی کو کہتے ہیں، اس نے صبر کیا ہے اور صبر والا جیت جاتا ہے، صبر والے کے ساتھ اللہ تعالیٰ ہے، اور اللہ تعالیٰ سب بیٹیوں کو ان کو محفوظ رکھے، ان کو خوش رکھے، سب کی بیٹیوں کو اللہ تعالیٰ شاد آباد رکھے، ہماری دعا ہے۔
بالکل، بہت شکریہ۔ کچھ پوچھنا چاہیں گے ریحانہ سے آپ؟
میں ریحانہ سے پوچھنا چاہتا ہوں کہ آپ تعلیم تو پانچ پڑھی ہیں، لیکن جب آپ نے کہانی لکھی ہے تو یہ تو ایسی کہانی تو کوئی بہت پڑھا لکھا بھی نہیں لکھ سکتا، یہ الگ آپ کا تجربہ جو ہے نا میں اس کو داد دیتا ہوں۔
صحیح بات ہے، مجھے لگتا ہے کہ زندگی جو سبق سکھاتی ہے نا اور زندگی جو تعلیم دیتی ہے۔ جی ریحانہ، آپ کچھ کہنا چاہیں گی؟
ہاں جی، میں یہ کہنا چاہوں گی کہ دنیا میں لوگ ہیں جو اچھے ہیں، جو اچھے انسانوں کی قدر کرتے ہیں، تو اللہ تعالیٰ ہر کی بیٹی کو اچھا نصیب دے، ہر کی بیٹی کو اچھا نصیب دے، اور اگر کبھی مشکلات آ بھی جائیں تو صبر سے سہنے کی ہمت بھی دے۔
تو ریحانہ، ویسے میں یہ ایک عجیب سا سوال ہے، اکثر یہ ذہن میں آتا ہے کہ جیسے بچی کی آپ نے اپنی حنا بیٹی کا ذکر کیا، اس کی آپ نے شادی کی ہے، تو کیا آپ حنا سے کہیں گی کہ بیٹیوں کو ہمیشہ صبر کرنا چاہیے یا کبھی مقابلہ بھی کرنا چاہیے کھڑے ہو کر؟
مقابلے سے کچھ حاصل ہی نہیں ہوتا۔ صحیح ہے، جائز بات ہے، اگر کچھ سنتا ہے آپ کی تو آپ اس کو بتائیں کہ یہ سیدھا رستہ ہے، یہ صحیح ہے اور یہ غلط ہے، تو کہنا چاہیے، اگر کوئی نہ سنتا ہو تو پھر خاموشی رہنا بہتر ہوتا ہے۔
صحیح۔ اچھا، ہمارے ساتھ نصر اللہ خان آ گئے واپس ڈی جی خان سے۔ جی نصر اللہ خان،
السلام علیکم۔
جی وعلیکم السلام نصر اللہ، کیسے ہیں
میڈم؟ کیا حال ہے؟ ٹھیک خیریت؟
میں بالکل ٹھیک ٹھاک ہوں۔ آپ پہلی دفعہ ہیں پروگرام میں؟
جی بالکل پہلی دفعہ۔ آپ، میں بیسیکلی اسٹوڈنٹ ہوں، تو میں نے آج ٹائم نکال کے میں نے ضرور کال کر لوں آپ کو۔
اچھا شکریہ جی۔ تو کہانی سنی آپ نے ان کی، ریحانہ صاحبہ کی؟
जी अभी रेडियो ऑन किया है, बस अपना कहानी तो मैंने खैर नहीं सुनी, तो बार दिल कह रहा था कि आपसे बात हो जाए इस कहानी, मेरी कहानी के बारे में कुछ बात।
जी जी जरूर कहिए।
शो आपका जो है ना बहुत ही अच्छा होता है, इसमें बहुत ही मतलब है जो लोग अपनी जो आवाज है वो पर अपने हुक्मरानों तक नहीं पहुँचा सकते, तो आपके थ्रू वो मतलब ये बात उन तक पहुँच जाती है और मतलब खास फायदे हो रहे हैं लोगों को।
मेरा यही ख्याल है कि शायद हमेशा ये नहीं है नसुला के सिर्फ इमदाद से ही फ़ायदा होता है, बल्कि कई दफ़ा जब हम कहानियाँ सुनते हैं रेहाना जैसी, तो दूसरे लोगों को जो उसी तरह की सिचुएशन में होते हैं, ये हिम्मत उनमें पैदा होती है और एक उम्मीद भी जागती है उनको के दिल में कि शायद हमारी किस्मत भी इसी तरह बदल सकती है। तो मैं बहुत शुक्रिया अदा करूँगी अपने कॉलर्स का भी, रेहाना का भी ख़ास तौर से। बड़ी हिम्मत की बात है उठ के आना, अपनी कहानी सुनाना। रेहाना बहुत शुक्रिया आपका। और अब हम चलते हैं दूसरी कहानी की तरफ। बहुत अच्छी कहानी है ये, मोहम्मद शब्बीर साहब ने भेजी है। एक छोटा सा गांव है हवेली कश्मीर का, अगर मैं सही तलफ़ से कह रही हूँ तो होता नाम है इसका। तो चलिए पहले कहानी सुनते हैं और फिर मैं आपका तारुफ करवाऊँगी अपने मेहमान से। जी अंजुम।
मेरा नाम मोहम्मद शब्बीर व नज़ीर अहमद कुरैशी है, आज़ाद कश्मीर के ज़िला हवेली के दूर अफदादा गाँव का रिहायशी हूँ। हम चार भाई और चार बहनें थी। मेरे वालिद बोरची का काम करते थे, वो सर्दियों में लाहौर जाकर काम करते और गर्मियों में अपने ही इलाके में खेती बाड़ी करके हम बच्चों का पेट पालते थे। वक्त बहुत ही अच्छा गुजर रहा था। मेरी उम्र उस वक्त 9 साल थी जब वालिद मोहतरम 45 साल की उम्र में एक कच्चे मकान पर मिट्टी डाल, जिसे मुकामी जुबान में लादी करना कहते हैं, तो मकान की छत गिरने से दूसरे चंद लोगों के साथ नीचे दबकर वफात पा गए। हम बहन भाइयों में सबसे बड़ी मेरी बहन थी, दूसरे नंबर पे मैं था। वालिद साहब की वफात से हमारी जिंदगी में एक भूचाल आ गया। मेरे वालिद बाकी भाइयों से अलहदा रहते थे, फिर भी तमाम रिश्तेदारों हमारे साथ अपनी बसात से बढ़कर मावनत की, लेकिन बगैर कफील के घर का निजाम चलाना बहुत मुश्किल हो गया था। इसलिए चंद ही माह बाद मुझे स्कूल छोड़कर मजदूरी करनी पड़ी। फिर कुछ अरसे बाद दोनों भाइयों ने मजदूरी शुरू कर दी। मैंने शुरू में लाहौर जाकर होटल पे मजदूरी करनी शुरू की, साथ पकवाई का काम भी सीखता रहा। इस अरसे में मेरी दो बहनें पोलियो का शिकार हो गई और वसाइल न होने की वजह से इलाज मुमकिन न हो सका और वो दोनों भी अल्लाह को प्यारी हो गई। हम दोनों भाइयों ने मिलकर खूब मेहनत की, मैं पकवाई का काम सीख गया। आहिस्ता आहिस्ता हालात बेहतर हो गए, हमने इलाके के मुताबिक एक अच्छा घर बना लिया। मेरी वालदा ने मेरे लिए रिश्ता तलाश किया और मेरी शादी कर दी। मैं सर्दियों में लाहौर चला जाता और शादी वगैरह पर पकवाई का काम करता और गर्मियों में अपने इलाके में मजदूरी करता। वक्त बहुत ही अच्छा गुजर रहा था। ये 2004 का सितंबर का महीना था जब किस्मत ने एक और करवट बदली। मैं हसबे मामूल अपने ही इलाके में एक ठेकेदार के साथ पत्थर तोड़ने का काम कर रहा था कि एक बड़ा पत्थर ऊपर से गिरता हुआ आया और मेरी दोनों टांगों को चकनाचूर कर दिया। मेरे साथ काम करने वाले दूसरे आदमी ने शोर मचाया, करीबी लोगों ने मुझे वहाँ से उठाया और करीबी आर्मी के अस्पताल में ले गए, लेकिन वहाँ फर्स्ट एड देने के बाद मुझे CMH रावलाकोट रेफर कर दिया गया। तब तक गांव में पता चल चुका था। एक भाई और चंद रिश्तेदार वहां पहुंचे, मुझे एम्बुलेंस में डालकर रावलाकोट लाया गया। शदीद जख्मों की वजह से खून बंद नहीं हो रहा था, मुझे वहां से टिम्स अस्पताल इस्लामाबाद भेज दिया गया। काफी कोशिशों के बाद खून बंद हुआ। जब मैं होश में आया तो मैंने देखा कि मेरी एक टांग घुटने से जबकि दूसरी का पांव काट दिया गया था। मैं इसी तकलीफ में 5 माह तक इसी अस्पताल में जेरे इलाज रहा। नेक लोगों के ताउन से इलाज होता रहा। मेरा छोटा भाई मेरी मजदूरी देखकर बर्दाश्त न कर सका और ज़हनी तवाज़ुन खो बैठा और वहां से निकलकर कहीं चला गया। मेरे साथ जो रिश्तेदार थे वो मुझे संभालते या उसे वो कहीं गुम हो गया। काफी अरसे बाद और काफी तलाश के बाद लाहौर से जुलसा हुआ मिला, ना जाने किसने जलाया या खुद जला, लेकिन वो भी माजूर होकर रह गया। मैं कुछ ठीक हुआ तो वापस घर लाया गया। इसी अरसे में 2005 का जलजला हो गया, जो मकान था वो भी रहने के काबिल न रहा। गुजर औकात के लिए मैंने घर के करीब छोटा मोटा कारोबार करने का सोचा। ایک چھوٹی سی دکان بنوائی، لیکن اب پیسے کا مسئلہ تھا جو سودا وغیرہ ڈالنے کے لیے ضروری تھا۔ آخر کار ایک این جی اوز کے تعاون سے چند ہزار کا سودا ڈال لیا، اسی طرح روزگار لگ گیا۔ میں 5 سال تک اپنے بھائیوں کے ساتھ رہا، لیکن چونکہ وہ بھی مزدوری کرتے تھے میں نے ان پر بوجھ بننا مناسب نہ سمجھا اور اپنی رضامندی سے ان سے علیحدہ ہو گیا۔ دکان میں چونکہ چند ہزار کا سامان تھا اس لیے جلد ہی دکان خالی ہو گئی، اور آج یہ وقت آیا ہے کہ ذریعہ معاش کچھ بھی نہیں۔ میرے 2 بچے ہیں، دونوں زیر تعلیم ہیں، ان کے تعلیمی اخراجات بھی بس سے باہر ہوتے جا رہے ہیں۔ میری ذاتی حالت یہ ہے کہ اگر کسی مجبوری کی وجہ سے یا بیماری کی وجہ سے مجھے بازار جانا پڑے تو مجھے مزدور کو ساتھ لے کر جانا پڑتا ہے، جو مجھے اٹھا کر لاتا اور لے جاتا ہے۔ اس وقت کسی بھی سرکاری یا غیر سرکاری ذرائع سے میری کوئی بھی معاملت نہیں ہو رہی۔ میں آپ کی وساطت سے ارباب اختیار اور صاحب حیثیت لوگوں سے یہ اپیل کرتا ہوں کہ میری مالی معاملت کی جائے تاکہ میں اپنی دکان میں سودا سلف ڈال کر اپنے اور بیوی بچوں کا پیٹ پال سکوں۔
تو سمین کہانی کار تو ہمارے شبیر صاحب تھے کشمیر میں حویلی کے گاؤں سے، اور مہمان بھی ہمارے اب تو وہ یو کے میں مقیم ہیں لیکن تعلق ان کا بھی کشمیر سے ہے۔ ان کا نام ہے چودھری محمد اختر صاحب، اور انہوں نے ایک آرگنائزیشن بنائی ہے جس کا نام کورٹ ہے۔ تو یہ کس چیز کا مخفف ہے، ان کی تنظیم کیا کام کر رہی ہے، ہمارے ساتھ اختر صاحب موجود ہیں تو پوچھتے ہیں۔ جی السلام علیکم۔ السلام علیکم، آپ کو آواز نہیں آ رہی میری، ہمیں اسکائپ پہ نظر تو آ رہے ہیں۔ تو جی میں کہہ رہی تھی کہ شاید آپ کو آواز نہیں آ رہی تھی، تھوڑا سا ہمیں بتائیے اپنی تنظیم کے بارے میں، کہ مجھے یہ تو معلوم ہے کہ ایک نہایت بہت ہی بڑے المیہ سے اس کا آغاز ہوا، یعنی 2005 کے زلزلے سے، لیکن کیا نام ہے آپ کی تنظیم کا پورا اور کیا کر رہی ہے؟ یہ میرے خیال شبیر صاحب کی آواز ہمیں آ رہی ہے، شبیر صاحب کو ذرا یہ کہہ دیں کہ تاکہ اختر صاحب بات کر سکیں۔ جی شبیر اختر صاحب، اختر صاحب اختر صاحب آپ کو آواز نہیں آ رہی ہماری، کیا یا آپ کسی اور فون پر ہیں؟ ان کو دوبارہ سے کال کر لیں میرا خیال ہے۔ جی ان کو، کیونکہ ان کو پتہ نہیں لگ رہا کہ وہ اس وقت آن ایئر ہیں۔ تو سامعین جس دوران ہم ان کو دوبارہ ملانے کی کوشش کر رہے ہیں، آپ کو پھر سے یاد کرا دوں، اور بلکہ ہم شبیر صاحب سے بات کرتے ہیں۔ شبیر صاحب ہمارے ساتھ پہنچے ہیں۔ شبیر صاحب آواز آ رہی ہے؟
جی آواز آ رہی ہے۔ السلام علیکم۔
جی وعلیکم السلام شبیر صاحب، بہت آپ کی کہانی جو ہے بہت اس کو دیکھ سن کے دل تو دکھا، لیکن میں آپ کو ایک داد دوں گی کہ آپ نے کہانی نہ صرف یہ کہ بھیجی، بہت اچھی طرح ریکارڈ کرائی، پھر تصویریں آپ نے ہمیں اتنی اچھی طرح بھیجیں، باقاعدہ کیپشنز لکھ لکھ کے، کہ جیسے بھائی کی تصویر ہے تو آپ نے لکھا کہ وہ یہ ان بھائی کی تصویر ہے جو جھلس گئے تھے۔ یہ بتائیے اب وہ خود ان کی صحت کیسی ہے، بھائی کی صحت کیسی ہے؟
بھائی میڈم بہتر ہے، کافی بہتر ہے، انہیں بھی دوائی کھلا رہے ہیں تقریباً 2-3 سال سے۔
اچھا
تو دوائی بھی کھلا رہے ہیں، چھوڑے۔ دوسرا چھوٹا بھائی جو ہے نا، وہ ٹوپی رکھی ہے سر پہ، داڑھی ہے چھوٹی چھوٹی ہلکا سا، وہ چھوٹا بھائی ہے۔
اچھا
دوسرا ہوا، دوسرے بار اس کی بھی تصویر بھیجی تھی، پتا نہیں وہ بھی اس نے برکت صاحب نے سینڈ کی ہے کہ نہیں۔
جی ہاں سب تصویریں انہوں نے بھیجی، برکت صاحب نے بہت سلیقے سے تصویریں بھیجی ہیں۔ تو مجھے
اس کا عارف نام لکھا ہے میڈم، اس کا عارف نام لکھا ہے، دوسرے بھائی کا نام طاہر ہے۔
اچھا تو یہ بتائیے مجھے کہ آپ کے بچے کتنے بڑے ہیں، کیا کیا کرتے ہیں؟
میرے بچے میڈم جنید، ایک بچہ میرا بڑا سا، دوسرا چھوٹا ماد علی ہے، جنید محمد جنید قریشی، دوسرا ماد علی قریشی ہے، 4 کلاس میں پڑھتا ہے، 3 کلاس میں پڑھتا ہے۔
اچھا اور بیٹی؟
بیٹی کوئی نہیں ہے میڈم۔
اچھا تو بچے کیسے ہیں، پڑھنے کے شوقین ہیں، پڑھتے ہیں اچھی طرح؟
میڈم ایک بڑے بیٹے نے میرے نے 215 نمبر میں سے 167 نمبر لیے ہیں۔
اچھا تو اچھی، اس کا تو شوق ہے انہیں پڑھنے کا۔
ٹھیک ہے، شوق ہے ان کو، میں خود بھی، میرا وہ کوئی کام کچھ بھی نہیں ہے نا، میں کہتا ہوں ان کو بس انہیں کو بزی رکھتا ہوں، اسی کام پہ لگا رکھتا ہوں، میں کہ چلو لگے رہو، یہ میں بھی بولا رہتا ہوں، وہ بھی میرے ساتھ بولے رہتے ہیں۔
بہت اچھی بات ہے۔ تو اس وقت آپ کا گزارا کس طرح ہو رہا ہے، دکان تھوڑا بہت چل رہی ہے یا بالکل نہیں چل رہی؟
मैडम कुछ भी नहीं, मैं पहले भी लिखा था ना, आपने कहानी में इतनी तस्वीर नहीं लिखी मेरे पास, अभी भी आज दुकान में बैठा हुआ था, मौसम को खराब हो गया था, तो बारिश हुई थी, ओले छोले पड़े थे
जी,
तो मैं चलाया तकरीबन घंटा दो घंटे पहले चलाया मैं घर, तो दो सिलेंडर रखे हुए मेरे पास, आज का सिर्फ उन्हीं की फिलिंग कर रहा हूँ, कोई सिलेंडर आया एक किलो गैस, कोई दो किलो गैस, दो दिन तीन दिन तीसरे दिन आता है कोई गैस के लिए।
तो कौन सा काम है, मतलब आप क्या सोचते हैं कि क्या काम करें तो एक बाकायदा आमदनी शुरू हो सकती है उस दुकान से?
इधर मैडम मैं यही खाने पीने का सामान और बाकी ये बच्चों के मतलब का स्टेशनरी, स्टेशनरी हो ना, स्टेशनरी बहुत अच्छी चलती है इधर।
अच्छा, तो
क्योंकि मेरे पास मेरे करीब ही मैं ना गरीब मेरे मुझसे तकरीबन थोड़ा सा फासले पे थोड़ा नीचे मुझसे हाई स्कूल है।
अच्छा,
हाई स्कूल है, रास्ता है ना, हॉस्पिटल भी है, छोटी डिस्पेंसरी है, तो उसके लिए लोग जाते हैं, अस्पताल में जाते हैं चेकअप करवाने के, कोई दवाई लाने के लिए, बच्चे स्कूल में जाते हैं, बस ऐसे कोई लगा रहता है, थोड़ी बहुत मेरी जो है ना वो हो जाता है 100-150 रुपया, कभी 150, कभी 200, कभी 50, कभी 300-400 भी हो जाती है कभी कभी, वो सौदे पर है ना, ये सर मैडम सौदा हो तो ऐसे ही सेल भी होती है।
तो लगता है ऐसा कि आपका गांव अच्छा खासा बड़ा है। अच्छा, मैं अंजुम ये कहूँगी बल्कि कि उनको स्काइप पे हम ना लें और हम उन्हें फ़ोन पे ले लें अख्तर साहब को, क्योंकि मेरा ख्याल है कि उस इलाके में स्काइप की वजह से कुछ गड़बड़ हो रही है कश्मीर में। हमने बहुत अच्छे शब्बीर साहब एक मेहमान को बुलाया है आपके प्रोग्राम के लिए।
नहीं मैडम, ये मेहमान कहाँ से, इधर यूके में कि इधर कश्मीर में
है? इस वक्त कश्मीर में, वैसे उनका ताल्लुक रहते यूके में, लेकिन उनके वालदैन जो थे वो 60s में माइग्रेट कर गए थे यूके में।
यूके में
जी, तो इन्होंने एक बहुत ज़बरदस्त काम किया, इनकी एक तंजीम है, जब 2005 का जलजला आया तो ये, हम इनकी कहानी सुनाएंगे मई के आखिरी हफ्ते में ना, तो इसलिए मैं ज़्यादा तफसील नहीं बताती, लेकिन इनका कारनामा
ये कहानी
सुनने के काबिल है, आप ज़रा सुनिए, मैं थोड़ा सा बताना चाह रही हूँ कि कोर्ट के नाम से इनकी तंजीम है जो कि यतीम बच्चों की इमदाद के लिए इन्होंने कायम की थी। ये तकरीबन 1,00,000 पाउंड से ज़्यादा रकम लेकर अपने दोस्तों से जमा करके आए थे कश्मीर। थोड़ा सा इन्हें मायूसियाँ भी हुई, जो इमदाद लाए थे उसे लूटा भी गया, वो जिन ट्रकों में थी, लेकिन ये कि फिर इन्होंने बच्चों का एक ग्रुप देखा, बड़े साबिर और बड़े महजब बच्चों का, तो इन्हें बाद में बड़ों ने बताया कि ये बच्चे जो हैं ना यतीम हो गए जलजले में, और इन्हें कोई अपनाने को तैयार नहीं है, रिश्तेदार भी छोड़ छाड़ के चले गए, तो इनके दिल पे बड़ा असर हुआ इस कहानी का, और इन्होंने फिर एक तंजीम कायम की। और आगे क्या हुआ अख्तर साहब को सुनाएंगे, अख्तर साहब हमारे साथ हैं जी। अख्तर साहब वापस आ गए जी। वालेकुम सलाम, एक मिनट, अब आप थोड़ी देर इनकी बात सुनिए शब्बीर साहब, अख्तर साहब से बात कीजिए जी। अख्तर साहब
अस्सलाम वालेकुम शब्बीर साहब।
वालेकुम सलाम शब्बीर साहब, आपको जरा थोड़ी देर हमने पहले, आप थोड़ा सा हमें अपनी तंजीम के बारे में अगर बताइए कि किस चीज का ये मुखफ्फिफ है कोर्ट।
कोर्ट का मतलब है, कोर्ट स्टैंड फॉर KORT, कश्मीर ऑर्फन्स रिलीफ ट्रस्ट। जैसा नाम वैसा काम। हमारा मकसद है कि हम यतीम बच्चे जो होते हैं, यतीम वो होते हैं जिनके वालिद ना हो या वालदैन दोनों ना हो, ये डेफिनेशन होता है यतीमों का, और उन बच्चों को जो महरूम होते हैं इस शफकत से, उनको एक घर की शक्ल में एक माहौल देना और उनको ऐसी तरबियत देना जैसे अपने बच्चों को दे रहे हैं। यतीम खाना बनाना और यतीम खाना चलाना बहुत आसान है। हमने यहाँ मीरपुर आजाद कश्मीर में एक ऐसा कॉम्प्लेक्स तमीर किया कि वो अपनी मिसाल आप है।
अच्छा।
देखने में वो मैरियट या किसी 5-star होटल से कम नहीं है, लेकिन हमारा जो काम है वो भी किसी से कम नहीं है। जैसे कि 10 साल से जायद हो गया, आज तक किसी भी बच्चे या बच्ची ने किसी का उतरा हुआ कपड़ा नहीं पहना।
मुझे बहुत अच्छी लगी थी ये बात अख्तर साहब, अभी अगले हफ्ते हम आपकी कहानी सुनेंगे। आपने कहा था कि मैं ये चाहता हूँ कि कोई भी बच्चा जो है उसे वो चीज़ मिले जो मैं अपनी बच्ची को देता हूँ, और मैं अपनी बच्ची को क्योंकि उतरे हुए कपड़े नहीं पहना था, तो मैं इसलिए उन बच्चों को भी कोई ऐसा कपड़ा नहीं देता जो पहले से इस्तेमाल शुदा हो। और मुझे फिर मैं आपकी उस पर गई वेबसाइट पे और बच्चों की कहानियाँ वगैरह देख रही थी, तो मुझे बड़ी अच्छी लगी किसी बच्चे ने कहा कि मुझे एक मुकम्मल ज़िंदगी नहीं चाहिए, यानी कोई परफेक्ट ज़िंदगी मुझे नहीं चाहिए, मगर मुझे खुशबाश ज़िंदगी चाहिए, اور یہ خوشی مجھے یہاں اس ادارے سے ملتی ہے, یہاں رہتے ہوئے یہاں میں بہت خوش ہوں. تو کتنا آپ کا دل خوش ہوتا ہوگا جب یہ بچے آپ کو یہ بتاتے ہوں گے کہ انہیں خوشی آپ نے دی ہے.
اصل میں ان بچوں کو مجھے بتانے کی ضرورت نہیں ہے کیونکہ مجھے تو پتا ہے, لیکن مجھے خوشی ہوتی ہے جب ان سے کوئی سوال کرتا ہے اور ان کو ایسی باتیں بتاتے ہیں نا, تو پھر انسان کو سکون ملتا ہے کہ ہاں ہم ہمارا جو مشن تھا, ہمارا مقصد تھا, ہمارا مقاصد تھا, وہ پورا ہو گیا. کیونکہ اگر بچے خوش نہیں ہیں تو ہم فیل ہو گئے. اگر بچوں کو تحفظ نہیں دے رہے ان کو, وہ جو ہماری سوچ تھی اس پہ نہیں پورا اترے, تو پھر ہم فیل ہو رہے ہیں. اور جیسے آپ یا کوئی بھی ان سے سوال کرتا اور ایسے تذکرہ وہ کرتے ہیں, ایسی باتیں بتاتے ہیں, پھر ہمیں سکون ہے کہ ہاں الحمدللہ ہمارا جو مشن تھا وہ کمپلیٹ ہو.
درست. تو یہ کہانی تو ہم کیونکہ اگلے ہفتے سنیں گے تو اس لیے میں اس کو زیادہ نہیں سن, کیونکہ آپ نے بڑے ہی اچھے طریقے سے جو ریکارڈنگ ہمارے پاس ہے آپ کی بہت اچھی ہے. یہ میں دیکھ رہی تھی تو آپ کے امپیکٹ جو ہے سننے والے بھی دیکھ سکتے ہیں اس میں ہے کہ 350 سے زیادہ بچوں کو آپ نے ابھی تک یتیم بچوں کی پرورش کی ہے. تو یہ بتائیے تھوڑا سا کہ ان کی جو سکسیس سٹوری کہ کس مقام پر پہنچے یہ بچے جن جو آپ کو بڑی خوشی ہوتی ہے جب آپ دیکھتے ہیں.
دیکھیں اب 2005 زلزلے کے بعد جب یہ شروع ہوا, اس وقت جو بچے میرے پاس آئے تھے, سب سے بڑی بچی 2005 میں جب میرے پاس آئی تو وہ تقریباً 11 سال کی تھی, اب وہ 21 سال کی ہو گئی ہے.
اچھا.
بلکہ 22 کی ہونے والی ہے. اب الحمدللہ وہ بچی ایم ایس سی کر رہی ہے اور 2-3 سال کے بعد پورا میرا ارادہ کہ اس کو انگلینڈ میں سے پی ایچ ڈی کے لیے بھیجوں.
اچھا.
ہمارا مقصد یا مقاصد یہ نہیں ہے کہ ان بچوں کو 16 یا 17 سال کی عمر تک صرف بڑا کر دیں تاکہ وہ کمانے کے قابل ہو جائیں اور ٹھیک ہے ہم نے اپنا کام پورا کر دیا. ہر بچہ انجینئر یا ڈاکٹر نہیں بن پائے گا. ہم ایجوکیشن کے ساتھ ساتھ ان کو ریکریشنل سکلز بھی دینا چاہ رہے ہیں تاکہ اپنا ہنر سیکھ کر اپنے پاؤں پہ کھڑے ہو جائیں. جہاں تک ایجوکیشن کا تعلق ہے, ہم ان بچوں کو اس حد تک پڑھائیں گے جہاں تک پاسبل ہو, ویدر وہ پی ایچ ڈی لیول پہ ہو یا جہاں تک ہو پاسبل. اور اس کے ساتھ ساتھ ان بچوں کی اس سے ہٹ کر بھی ہماری ذمہ داری, جیسے بچیاں بڑی ہوتی جا رہی ہیں اور آگے جا کر ان کی شادیاں بھی ہم نے کروانی ہے, اور پھر جیسے اپنی اولاد ہوتی ہے شادی کے بعد بھی وہ ذمہ داری ختم تو نہیں ہوتی, وہ تو لگی رہتی ہے چھوٹے چھوٹے مسئلے مسائل. تو یہ جو ذمہ داری ہم نے اٹھائی ہے اس کی کوئی اینڈنگ نہیں ہے, اس کا کوئی یہ نہیں ہے کہ اس تک جا کر یہ ختم نہیں ہوتی. یہ اپنی اولاد کی طرح جیسے ہم باتیں بتا رہے ہیں ویسے ہی ہم کام کریں تو یہ رشتے نہ ختم ہونے والے.
درست. اور یہ بہت بڑی ذمہ داری ہے کیونکہ 2-3 بچے ہوتے ہیں تب بھی ایسا لگتا ہے ہمیں, مطلب میرے 2 بچے ہیں, مگر میں یہ کہتی ہوں کہ بچوں کے کام کبھی ختم نہیں ہوتے, جب حتیٰ کہ اگر ان کی آپ شادی کر دیں ان کے بچے ہوں تب بھی وہ آپ کے دل میں ان کی ذمہ داری اسی طرح رہتی ہے جیسے وہ چھوٹے سے بچے ہوں ابھی تک. تو یہ مجھے بتائیے کہ اب ہم تھوڑی سی بات کر لیں شبیر صاحب سے, کیا آپ نے ان کی کہانی سنی تھی؟ اس وقت آپ تھے لائن پہ موجود جب یہ کہانی سنا رہے تھے.
نہیں میں نے افسوس سے کہانی نہیں سنی تھی, آپ نے تھوڑا سا مجھے بریف بتایا تھا.
اچھا تو آپ ان سے بات کیجیے, اب آپ لوگ براہ راست بات کیجیے. جی شبیر صاحب سن رہے ہیں آپ؟ شبیر صاحب آپ بات کیجیے ہمارے اختر صاحب سے, چودھری اختر سے.
جی السلام علیکم.
وعلیکم السلام. شبیر صاحب کیا حال ہے؟ ٹھیک ہے
ٹھیک ٹھاک شکر اللہ کا سر, خیریت ٹھیک ٹھاک ہے آپ؟
اللہ کا شکر. آپ کہاں سے بلانگ کرتے ہیں؟
میں سر فارورڈ کوٹا آزاد کشمیر سے, ضلع حویلی سے.
حویلی گئے ہوئے تھے 2 سال پہلے, وہ جو بارشیں سیلاب آیا تھا نا, کافی ریلیف کا کام ہم کیا وہاں.
جی 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 حویلی میں, ادھر میں ادھر فارورڈ کوٹا شہر ہے نا ہمارا, ضلع حویلی مرکز, وہاں سے آگے تقریباً 5 کلومیٹر آگے.
کون سا گاؤں ہے آپ کا؟
یہ خوشیدہ آباد روڈ پہ آتا ہے, ہوتر گاؤں ہے.
بالکل بالکل مجھے پتا, بالکل 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 بالکل. اچھا مجھے بتائیں گے کیا ہوا؟
جی
اپنا تھوڑا بتائیں ہمیں کہ کیا حادثہ ہوا.
میں سر ادھر کام فارورڈ کوٹا شہر میں کام کرا, ویسے تو بیسکلی میں مزدوری لاہور کرتا تھا پہلے میں.
جی
تو گرمیوں میں ادھر آیا ہوا تھا گھر پہ, میں نے کہا ادھر 2-3 ماہ لگا جاؤں, ادھر مزدوری کر لوں, فارغ آدمی ہوتا ہے نا کہ دیکھا ادھر 1-2 ماہ لگا جاؤں. تو فوج میں کام کر رہا تھا فاروق کوٹا شہر کے ساتھ ہی پیچھے شہر ہی میں تقریباً وہاں کام کر رہا تھا, وہاں سے پتھر توڑ رہا تھا تو وہاں سے پتھر گرا وہ میری دونوں ٹانگوں پہ لگ گیا. تو باقی ایک پاؤں کاٹا گیا تھا ادھر ہی پہاڑی کے نیچے آ گیا تھا, دوسری ٹانگ جو وہ ڈیمیج ہو گئی تھی.
اچھا
بعد میں اسلام آباد ہاسپٹل میں کیا, وہاں انہوں نے آپریشن کیا ایک ٹانگ کا, دوسری ابھی ایسی میں نے تصویریں بھیجی ہوئی ہیں فیس بک پہ لگائی ہوئی انہوں نے, شناز آپی نے لگائی ہوئی ہیں. تو میں ایسے ہی چاہ رہا ہوں, میرے پاس اتنا تو نہیں تھے وسائل نہیں تو میں آپریشن کراؤں گا خود. آپ بچے اللہ پاک نے بچے دو دے دیے میرے حادثے کے دو تین سال بعد, تو بس اب انہیں ایک بار تو ان سے کھیل کے دیر بلائی.
اور دکان آپ نے ایک دکان چلا رہے ہیں اس وقت, یہ بتائیے.
ہاں اس سے دکان میں تقریباً جب مجھے میں ڈیمیج ہوا تھا اس کے بعد دو تین سال بعد این جی اوز کے تعاون سے میں ادھر بیٹھا ہوا تھا, ادھر اپنے بالکل گھر کے پاس ہی تھوڑا سا دور تقریباً 100 گز کے فاصلے پہ. دور تو میں جا نہیں سکتا نا کیونکہ مجھے اٹھانے کے لیے کسی کو ضرورت پڑنا پڑتا, اس لیے میں قریب ادھر کام کر رہا تھا.
ٹھیک ہے.
تو دو تین سال تقریباً ڈیڑھ دو سال ہو گیا, وہ سامان بھی اس کام میں ابھی صرف دو سلینڈر رکھے ہوئے ہیں, تو باقی کوئی 1500-1500-1500 روپے کا سامان لے کے آیا, کوئی چھوٹا موٹا بچوں کے لیے بس, یا کوئی پینسل کاپی یا اسکول کے متعلقہ جو اسٹیشنری وغیرہ وہ چیزیں رکھ لی. بس دن کو چلا جاتا ہوں دکان پہ, وہاں بولا رہتا ہوں, شام کو آ جاتا ہوں 5-6 بجے واپس. بس
تو ان کے پاس اب کمی پڑ گئی ہے کیونکہ اتنی آمدنی ہو نہیں رہی کہ یہ سامان ڈال سکیں دکان میں, اصل مسئلہ ان کا یہ ہے. لیکن اس سے پہلے کہ اختر صاحب ان کی آپ بات کریں, ہم کالرس کو لے لیں دو اپنے, شاید یہ آپ سے یا شبیر صاحب سے کچھ پوچھنا چاہتے ہیں. ثناء اللہ مری ہیں کوہلو بلوچستان سے. جی ثناء اللہ صاحب,
آپ خیریت سے ٹھیک ٹھاک ہیں؟
جی میں بالکل ٹھیک ٹھاک ہوں ثناء اللہ صاحب.
میڈم ہمارا ایک نظریہ ہے کہ معذور وہ نہیں جو کسی عذر سے معذور ہے, بلکہ معذور تو وہ ہے جو ہمت ہار کر بیٹھ جائے. آپ ہمت والوں کو لاتی ہیں, آپ خراج تحسین کے قابل ہیں. اور ہلو آپ سن رہی ہیں میڈم؟
جی جی میں سن رہی ہوں, مگر میں یہ کہنا چاہتی ہوں کہ ہمت خراج تحسین کے قابل یہ لوگ ہیں جو کام کر رہے ہیں, اور ثناء اللہ آپ جیسے لوگ بھی, آپ لوگ سماجی کام کرتے ہیں, بڑے فخر کی بات ہے یہ ہم سب کے لیے کہ آپ جیسے لوگ موجود ہیں.
اور
کچھ پوچھنا ہے آپ کو, سوال کوئی ہے آپ کے پاس ان کے لیے؟
ہاں میں ایک تو لوگوں کو اپنی توسط سے آل ڈسیبل آرگنائزیشن کی توسط سے یہ کہنا چاہوں گا, عرض کرنا چاہوں گا کہ وہ لوگ آپ کو اور آپ کے مہمانوں کو بھرپور فون کریں, بھرپور کال کریں, تاکہ آپ کے جو مہمانان گرامی ہیں ان کی بھی حوصلہ افزائی ہو اور آپ کی بھی حوصلہ افزائی ہو. اور بس یہی ہے, اللہ ان کو ہمت عطا فرمائے.
بہت شکریہ آپ کا,
بہت شکریہ آپ کا,
خدا حافظ. اچھا کلیم اللہ نیازی تھے, ان کا فون ڈراپ ہو گیا, تو کالر تو ہمارے پاس کوئی نہیں. اب اختر صاحب اگر آپ شبیر صاحب کو کچھ بتائیں کہ کیا آپ ان کے لیے کچھ کر سکتے ہیں.
جی میں انشاءاللہ شبیر صاحب کا نمبر میں ضرور لوں گا. جو طریقہ یہ ہے کہ انشاءاللہ میں, ہمارے بھی کچھ والنٹیئرز ہیں جو حویلی میں ہیں, کام گراؤنڈ میں کر رہے ہیں. انشاءاللہ پورا اس کے چاند دن کر کے ہم دیکھیں گے کیسے اور کتنا ہم ان کو اکوموڈیٹ کر سکتے ہیں. لیکن یہ مزدوری یا ڈسیبلٹی یہ اللہ کی رضا سے ہوتی ہے, شاید اللہ کو منظوری یہی تھا. لیکن یہ اچھی بات ہے, یہ بھیک تو نہیں مانگ رہے نا, یہ اپنی مدد آپ پہ کچھ کرنے کے لیے, کچھ ہمت نہیں ہارے اور کچھ بننے کی صلاحیت, اپنے بچوں کو محنت کی حلال کی رزق کھلانے کی کوشش کریں. تو ہمیں ان کا ساتھ ضرور دینا چاہیے. ایسے ہزاروں لوگ ہیں جو مجبوری بھی طور پر اپنا ہاتھ لوگوں کے آگے پھیلاتے ہیں, اور مجبوری ہوتی یہ ہے کہ چاہے گھر کا چولہا جلانا ہوتا ہے. لیکن میں, میرے لیے ان کے, شبیر صاحب کے لیے میں ماشاء اللہ عزت کر رہا ہوں, اس لیے کہ وہ اپنے پاؤں پہ خود کھڑا ہونا چاہتے ہیں اپنے پاؤں نہ ہونے کے باوجود بھی.
بالکل,
یہ بڑی بات ہے.
بالکل, بہت اچھی آپ نے بات کہی.
میں آپ کو مزے کے بعد آپ کو بتاؤں شبیر صاحب کے, میری وائف جو ہے, میری اپنی ایک ہی اولاد ہے, 20 سال اس کی عمر ہے میری بیٹی کی, اور میری بیوی جو ہے 20 سال سے مزدور ہے, وہ چل نہیں سکتی.
اچھا.
اس کو مشکل ڈسٹرفی ہے. میرے گھر خدا نے 10 سال بعد اولاد دی, اور جیسے میری بیٹی پیدا ہوئی 20 سال پہلے, اور اسی وقت میری وائف کو مسکولر ڈسٹرفی ڈائگنوز ہوا, اور ود ان 12 منتھس وہ ویل چیئر میں آ گئی, وہ 20 سال سے چل نہیں سکتی.
اور اس کا تو کوئی علاج ابھی تک دریافت بھی نہیں ہوا, لیکن اس پہ کام ہو رہا ہے.
اس کا کوئی کیور نہیں ہے, لیکن مزے کی بات یہ ہے کہ اس عورت نے مجھے ہمت دی. میں جس کی میری جمپل پیدائش برطانیہ کی ہے, لیکن میں یہاں پاکستان میں کام کر رہا ہوں. برطانیہ کا جو ایک برٹش سٹیزن جس کی پیدائش وہاں کی ہو, پاکستان میں کام کرنے کے لیے ایک پی ایچ پی کی ضرورت ہوتی ہے, کیونکہ یہاں کا معاشرہ سوسائٹی اور کلچر اور ٹوٹلی اپوزٹ ہے جس معاشرے سوسائٹی سے میں بلانگ کرتا ہوں. اور یہاں کام کرنا ایک تو وہ مشکل, دوسرا میرے گھر کی جو صورتحال میں نے بتائی ہے, یہ قربانی میں نے نہیں دی, میری بیوی اور میری بیٹی نے دی ہے. میری بیوی جو ویل چیئر میں ہے, اس نے ہمت نہیں ہاری, اور اتنی مضبوط اور کانفیڈنٹ عورت ہے. معذوری ڈسیبلٹی ہم سب میں ہے, مجھ میں ہے, آپ میں ہے. فرق اتنا کہ شبیر صاحب کی ڈسیبلٹی دنیا کو نظر آ رہی ہے کہ ان کی ٹانگیں نہیں ہیں, میری ڈسیبلٹی کسی کو نظر نہیں آ رہی. شاید میرے دل میں غلاظت ہوگی, میرے ذہن میں کوئی برائی ہوگی, میرے آنکھوں میں برائی ہوگی, میرے زبان میں برائی ہوگی, یہ بھی ڈسیبلٹی میں آتی ہے. ہم سب ڈسیبل ہیں, کہیں نہ کہیں ہمیں مزدوری ہے, لیکن خدا یہ جو مزدوری جو واضح ہے یہ کسی کو نہ کرے, اور اگر کرے تو خدا خود وسیلہ بناتا ہے. ہم وہ اگر اپنی مخلوق کے پتھر میں کیڑے کو بھی خزا دے دیتا ہے, کہ اگر اپنی مخلوق کا وہ انتظام نہیں کر سکتا. یہ جو یتیم بچے جن کی ہم ذمہ داری ہم نے اٹھائی ہوئی, یہ ہم خوش نصیب, یہ بچے نہیں خوش نصیب, یہ ہم خوش نصیب ہیں کہ خدا نے ہمیں موقع دیا ان بچوں کی خدمت کرنے کا.
اچھا انسانیت بالکل. اختر صاحب, کیونکہ ہم آن ایئر نمبر نہیں دیتے, تو میں آپ کو فون کر کے اور ان کا نمبر دوں گی شبیر صاحب کا, اور آپ کا ٹیلی فون نمبر تو ظاہر دینے کی ضرورت نہیں, کیونکہ آپ خود ان سے کانٹیکٹ کریں گے. میں تین کالرز کال لینا چاہتی ہوں. راول پنڈی سے رب نواز صاحب ہمارے ساتھ ہیں. جی رب نواز,
السلام علیکم صاحب.
جی جی وعلیکم السلام.
جی جی جی, میں سارے واقعات پر ایک چار کلیوں کا ایک شعر ہے نظر نواز کرنا چاہتا ہوں, مہربانی.
جی ضرور ارشاد.
جیڑیاں اساں سینے لائیاں سن او پار چنابوں رہ گئیاں, ایک واری میں بھی ڈولی سا وت ڈگدی ڈگدی رہ گئیاں, کدے پیار دی مچھڑی بھی بولی بھی سانو کوڑی کوڑی لگدی سی, اج گلاں غصے کار دیاں میں نال خوشی دے سہ گئیاں. مہربانی شکریہ.
تو ترجمہ بھی بتا کے جائیے نا.
وہ جس طرح ہے کہ جب بچہ چھوٹا ہوتا ہے, ذرا سی پیار سے بھی ماں باپ اس کو جو آیا وہ کچھ کہتے ہیں تو وہ ٹکی میں منہ رکھ کر رونا شروع کر دیتا ہے. پیار کی باتوں کو بھی اچھا نہیں لگتا, کئی کے دن روٹی نہیں کھاتا ہے, 10 روپے دو نہیں لیتا ہے. ارے کا نخرے وہی بچیاں, بچے جب بڑے ہو جاتے ہیں مسائل میں گھر جاتے ہیں, وہ بچیاں اپنے اصل گھر میں چلی جاتی ہیں. جس طرح ایک بی بی نے پہلے اپنی کہانی بیان کی ہے, تو وہاں ہر قسم کی تکلیف مسائل وہ باتیں جو ان کے تصور میں بھی نہیں ہوتی ہیں وہ ان کو سننی اور سننی پڑتی ہیں. دنیا میں اگر سب سے بڑا کوئی دکھ یا مصیبت ہی ہوتی ہے جو ایک بچی جو ہے وہ دوسرے گھر میں جا کر
تو اسی لیے میں سمجھتی ہوں کہ یہ ضروری ہے رب نواز صاحب کے اپنی بچیوں کو یا بہنوں کو, جب چھوٹی بہنیں ہوتی ہیں آپ کے گھر میں, ان کو اتنا پیار دیں کہ اگر اگلے گھر جا کے انہیں کوئی مشکل بھی پڑے تو وہ پیار ان کی زندگی کے لیے کافی ہو. بہت شکریہ اچھے سے شعر سنانے کا. خوش آپ سے اللہ بخش صاحب. جی اللہ بخش صاحب, ہم چاہیں گے کہ آپ لوگ ہمارے مہمان سے کچھ پوچھیں. جی اللہ بخش صاحب.
ہلو السلام علیکم.
جی وعلیکم السلام بھائی.
اللہ بادشاہ وہاں بول رہا ہوں وادی سون ضلع خوشاد سے.
جی جی جی, کیسے ہیں
شناز با جی؟ آپ نے پہچانا ہے میری,
میں پہلے آپ بہت آتے تھے, اب آپ نے آنا چھوڑ دیا پروگرام میں. جی تو کچھ پوچھیے.
میرا وہ فون نہیں ملتا ہے. میں چودھری صاحب سے کو خراج تحسین پیش کرتا ہوں, اور ان سے یہ ریکویسٹ کرنا چاہتا ہوں کہ جس تاجر سے کوئی مقتل میں گیا وہی شان سلامت رہتی ہے. یہ جان تو آنی جانی ہے اس جہاں کی, تو کوئی بات نہیں. ہلو.
جی جی, بہت بہت اچھا شعر بھی آپ نے سنایا, اور اختر صاحب آپ کو خراج تحسین پیش کر رہے ہیں. خوش اللہ بخش صاحب جو ہیں, میرا خیال ہے اختر صاحب کو فون کیا پھر کر. آپ کو آواز آ رہی ہے اختر صاحب ہماری؟
اچھا
جی
ہلو.
جی جی بولیے.
تو मैं ये कहना चाहता हूँ कि यहाँ हमारा इलाका बहुत पसमांदा है, यहाँ कोई वो तंजीम नहीं है। मैं अपने आप को वॉलंटियर करता हूँ मजदूर अफराद के लिए, अगर ये आप मेरे साथ रब्ता करें तो यहाँ बहुत जरूरत है।
अच्छा ठीक है, हम आप क्योंकि आज का प्रोग्राम जो है दूसरी कहानियों के लिए, लेकिन मैं ये सवाल पूछूंगी गुलाम जिलानी साहब के सवाल के बाद, कोहार से उनको ले लूं, कि यही बात मैं पूछना चाहती थी अख्तर साहब से। जी गुलाम जिलानी
जी, अस्सलाम वालेकुम।
वालेकुम सलाम भाई जी, बोले
जी कैसी हो?
जी मैं बिल्कुल ठीक हूँ।
बहन मैं आपको सिर्फ मुबारकबाद देता हूँ, मैं आपको प्रोग्राम सुनता रहता हूँ, अभी भी मैं शाम का सुन रहा हूँ, और बहुत ही अच्छा प्रोग्राम है आपका, और ये जो आप सिलसिले गानियाँ ये वगैरह आती हैं तो बहुत अच्छी हैं। मैं इसके आपको शाबाश देता हूँ। मसायर या मसले तो हमारे बहुत हैं, मगर ये बाद में कहीं आपके साथ शेयर करेंगे।
ठीक है, जरूर आप अपनी कहानी हमें भेजिएगा गुलाम जिलानी साहब। अच्छा मैं सवाल पूछ लूँ चौधरी अख्तर साहब से, ये बताइए कि आपके यतीम खाने में बच्चे सिर्फ कश्मीर के इलाके से हैं या आप कहीं के भी बच्चों को लेते हैं?
आपने बहुत अच्छा सवाल किया, क्योंकि मैं भी कुछ बताना चाह रहा था।
जी
मजे की बात है, हमने जब ये मैं काम शुरू किया ना, ये सिर्फ इंसानियत के नाते से किया। इसमें ना तो हम फिक्र देखते हैं, ना हम नस्ल परस्ती देखते हैं, ना हम मजहब देखते हैं।
जी
क्योंकि किसी के माथे पे ये नहीं लिखा हुआ कि ये मैं मुसलमान हूँ या मैं ईसाई हूँ या मैं हिंदू हूँ या क्रिश्चियन हूँ। हम उसको भी नहीं देखते, हम ये भी नहीं देखते किस बरादरी से तल्लक है, कौन किस फिरके से तल्लक है। यहाँ सिर्फ इंसानियत देखा जाता है। और मजे की बात है, यहाँ सिर्फ कश्मीर के बच्चे नहीं है, यहाँ सरगोधा के भी बच्चे हैं।
अच्छा।
या मुल्तान के भी बच्चे हैं, या बलोचिस्तान के भी बच्चे हैं, या सिंध के भी बच्चे आ रहे हैं, या लाहौर के भी बच्चे हैं, या हर सूबे के बच्चे यहाँ। और ये सिर्फ यतीम बच्चों के लिए, और मैं आपके तवज्जुह से ये लिसनर्स को बताना चाह रहा हूँ,
जी
कोर्ट के दरवाजे हर उस मुस्तहिक यतीम बच्चे और बच्चे के लिए खुले हुए हैं, चाहे वो जहां से भी बिलोंग करता हो। और यतीम का डेफिनेशन में एक बार फिर बता दूं, यतीम वो होता है जिसका कुरान में जिक्र है कि यतीम होता है जिसका वालिद ना हो या दोनों वालदैन ना हो। ये एक शरायत है, अल्लाह करे कि किसी को यतीम सबसे पहले ना करे, पहली तो बात यह है, लेकिन ये अल्लाह की तरफ से आजमाइश होती है। दूसरा, 10 साल से उम्र कम हो बच्ची या बच्चे की।
अच्छा,
उस बच्चे को हम पूरी फैसिलिटेशन क्यामत तक करेंगे जहां तक पॉसिबल हो। इस वक्त एक बच्चे का जो महाना खर्चा हम उठाते हैं वो 12,000 रुपया महाना।
जी
मैं आपको चैलेंज करता हूँ, आपके लिसनर्स को, कोई भी याद सुन रहा हो पूरे पाकिस्तान में, क्या जनूबी एशिया में अगर ऐसा यतीम बच्चे को घर हो ना तो ये मैं काम छोड़ दूंगा। हमने यतीम खाने का डेफिनेशन ही बदल दिया। ये पाकिस्तान के लिए, हमारे लिए बात से फख्र की बात है, ये काम खुदा ने हमने चुना, हमें काम दिया, जिम्मेदारी दी और अपने मुल्क में दी, अपने लोगों के लिए जिम्मेदारी दी, ताकि हो सकता है हम ये काम अफ्रीका या कहीं और ममालिक में करते होते, लेकिन क्योंकि हमने खुदा ने मौका दिया और अपने मुल्क में किया और अपने मुल्क के बच्चों के लिए करें। हम नहीं चाह रहे कि कोई यतीम बच्चा जो बाप की शफकत से महरूम हो जाए या वालदैन की शफकत से महरूम हो जाए, चाहे वो कोई हादसातन हो या जो भी वजह हो, हम नहीं चाह रहे कि वो किसी के गुलाम बने, हम नहीं चाह रहे कि वो दहशत गर्द बने, हम नहीं चाह रहे कि अपनों के आगे वो गुलाम बन जाए। अक्सर ये होता है कि जब अपने भतीजे या भांजे या भांजी यतीम हो जाता है तो हम उनको अपने घर के गुलाम बना देते हैं। अपने बच्चों को तो हम पढ़ा रहे हैं लिखा रहे हैं, लेकिन अपने जो बाप जो भाइयों के या बहनों के या रिश्तेदारों के बच्चे हैं, अब वो घर में काम करें और अपने बच्चे पढ़ें। मैं ये नहीं चाह रहा, उन बच्चों का भी उतना ही हक है जितना अपने बच्चों का। ये दरवाजे हर उस बच्चे के लिए खुले हुए।
बहुत अच्छी सी बातें आपने की, और हर बात के जवाब में मैं एक सवाल पूछना चाहती हूँ, लेकिन इसको मैं उठा रखती हूँ अपने इस हफ्ते के बाद वाले हफ्ते के प्रोग्राम के लिए, जब सिर्फ आप हमारे मेहमान होंगे, आपकी कहानी होगी, हमें ज़्यादा मौका मिलेगा आपसे सवाल पूछने का। तो बहुत शुक्रिया चौधरी मोहम्मद अख्तर साहब आपका, आप हमारे प्रोग्राम में आए, शब्बीर साहब आपका, रेहाना अली ख़ास तौर से आपका, कि एक औरत होकर आपने हिम्मत की और अपनी कहानी सुनाई हमें। तो इंशाल्लाह आप सब से हमारी मुलाकात होगी आइंदा प्रोग्राम में, और ये भी बता दूं कि हमारी प्रोड्यूसर सादिया सर थी और अंजुम हैदी गिल थे। शहनाज अजीज़, आपसे इजाज़त चाहेगी इस दरख्वास्त के साथ कि क्योंकि ये प्रोग्राम अब टेलीविज़न पर भी हो सकता है, तो अगर मुमकिन हो, यानी ये कोई शर्त नहीं है, लेकिन अगर मुमकिन हो तो आप अपनी कहानी को वीडियो की सूरत में हमें भेजें, और अगर वीडियो ना बना सकें तो कम अज़ कम आप हमें बहुत सी तस्वीरें भेजें ताकि हम वो तस्वीरें दिखा सकें। तो इसके साथ ही इजाज़त भी दीजिए, खुदा हाफिज़ आप सबको।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी।